नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले रामलाल जोशीको उपन्यास सखीको वाचन लिएर आइपुगेको छु। सखीको 13 श्रृंखला वाचन हामीले गएको साता सुन्यौं। पृष्ठ 254 वाचन गरेको छौ। रामलाल जोशीको उपन्यास सखी 2075 साल असोजमा पहिलो पटक प्रकाशन भएको उपन्यास हो। यसलाई बुक हिल पब्लिकेशनले बजारमा ल्याएको छ। रामलाल जोशीको सखी उपन्यासको 14 श्रृंखला आज 255 पृष्ठबाट सुनाउँछु। संसारका सबै कलाहरू फिका पर्ने थिए उसको सुन्दरताको अगाडि। ओहो, उसको सुन्दरताको बयान गर्न सक्ने कलम नै कहाँ थियो र मसँग? त्यस्ता शब्दहरू नै कहाँ थिए मसँग? ऊ त्यही सानो हृदयमा आएर थपक्क बसिदिए, उताएर अन्त राख्न नमिल्ने नौनी जस्तै। स्वप्न जीवनमा पनि मनमा एउटा उछाल तरङ्ग ल्याउन सक्ने सुनामी कन्या थिए ऊ। ऊ मेरो मनमा बास माग्न आएकी होइन, बस्न आएकी थिए। बसी मुटुमा ऊ आएर बसिदिएपछि म जस्तो कहाँ रहेर? म आकाशमा उड्ने चरा भइगएको थिएँ ऊ चराकी स्वामिनी, म आकाशमा उड्ने चिलगाडी भइगएको थिएँ ऊ चिलगाडीकी चालक। ओहो, त्यसपछिको मेरो जीवनको कथा मैले कहाँ लेख्न सक्छु र? यो अकल्प प्रेमको कथा लेख्ने क्षमता मसँग कहाँ छ र? म त केवल सरसर्ती बन्दिन सक्छु, भन्दिन सक्छु बस। एउटा सुन्दर शैली दिएर यो कथा लेखिदिनु है प्रिय मन, प्यारी मना। बत्तीसौं वसन्तमा पुग्दा ऊ दिल्लीको आकाशमा उडिरहेकी थिए। म दक्षिण एसियाली कवि सम्मेलनमा भाग लिन त्यतै हानिँदै थिएँ। सौभाग्यले जुराएको प्लेनको सिट एउटै थियो। दक्षिणी आकाशमा उडिरहँदा उसले आफ्ना सुनौला केशराशि मेरो दायाँ काँधमा फिजाइदिए। चन्द्रमालाई उछिन्ने मुहारको बायाँ गाला मेरो दायाँ काँधमा थपक्क बसाइदिए। उसलाई लागेको हुँदो फूल कहिल्यै सोधेर भमरमा समर्पित हुन्छ र? ढुकुरको जोडीले अनुमति लिएर गला मिलाउँछ र? रतिविलासका लागि गाईको जस्तो डुडाउने स्वभाव मान्छेको कहाँ हुन्छ र? भैँसीको जस्तो कराउने इच्छा मान्छेलाई कहाँ लाग्छ र? मान्छे त मनहरू मिलाएर चुपचाप समर्पित भइदिन्छ प्रेममा बस। मनको भाषा कहाँ हुन्छ र? हृदयको बोली कहाँ हुन्छ र? मन त एउटा अनुभूति न हो, माया त एउटा अनुभव हो। प्रेमका लागि बोली कहाँ चाहिन्छ र? बोली त एउटा आडम्बर न हो, बस प्रेमका पक्षमा फूल र भमरबाट मान्छेले सिकेको सर्वोत्तम ज्ञान यही हो कि प्रेम भइदिन्छ चुपचाप चुपचाप। मन समर्पित भइदिन्छ चुपचाप, मान्छे एकअर्कामा समर्पित भइदिन्छ चुपचाप चुपचाप। संसारको सर्वोत्तम प्रेम यही हो कि म प्रेम गर्छु नभनेरै मान्छे प्रेममा समर्पित भइदिन्छ चुपचाप। यस अर्थमा एउटा सानो छेडमै उसले संसारको सर्वोत्तम प्रेम गरेकी थिए मलाई। दिल्लीको आकाशमा उडिरहँदा मलाई लागेको कुरा यही थियो। प्लेनले दिल्लीको धरतीलाई छुन लाग्दा उसले एकै वचन बोली, सरी है। बस मेरो मुटुमा अर्को हलचल ल्याइदियो सरी है रूपी शब्द बमले। सरी है भन्न आवश्यक थियो उसले, थिएन भने मुटुमा मेरो बिजाउने गरी किन भन्यो उसले सरी है? के त्यो चुपचाप चुपचाप ममा समर्पित हुन थालेको घटनाप्रतिको पश्चाताप थियो, अथवा हृदयमा अङ्कुराउन थालेको प्रेमप्रतिको अस्वीकृति थियो? म चाहन्थे दिल्लीको मेरो कविगोष्ठी खल्लो नहोस्। सही दिएँ चुपचाप उसको शरीरलाई, सायद हृदयमा मेरो जस्तै उछाल तरङ्ग फैलिएको हुँदा हुन् उसका पनि। ऊ पनि फरक स्वभाव, हृदय र कोषले बने कि कहाँ थिए र? मेरो जस्तै हृदय उसको पनि त थियो, मेरै जस्तो मन उसको पनि त थियो। आखिर आपत्ति यदि केही छैन भने हजुरको गन्तव्य भन्न मिल्छ मलाई? काठमाडौँदेखिको 1.5 घण्टाको यात्रामा उसले बोलेको दोस्रो वाक्य थियो त्यो। सायद ऊ मनको गुन्जनमा थिए, म मनको कविता गुन्जनमा थिएँ। त्यसमाथि मौनात्मीयताको स्वचालित लहरलाई बिथोल्न मैले चाहिन, उसले चाहिन। प्लेनको अन्तिम खुड्किलो पार गर्न थाल्दा अरू यात्रीहरूको व्यवस्था गर्दै मैले उसतिर ध्यान दिएर भने, चाणक्यपुरी जानु छ मैले, दक्षिण एसियाली कविगोष्ठीमा सहभागी हुन आएको। ओहो, कस्तो संयोग! त्यति मिठो संयोग थाहा पाउनलाई उसले झन्डै 2 घण्टा कुरेकोमा चकित परेर आफ्नो वाक्य पूरा गरी, म पनि त्यहीँ जान लागेको, कविगोष्ठीमा भाग लिन आएको। त्यसो भए फरक ट्याक्सीमा किन जाने? मैले एउटै ट्याक्सीमा जाउँ भन्न सकिनँ। त्यसैले त्यसो भने, होइन पर्दैन। ऊ कति फारो गरी बोल्दिरहेछ, बस त्यति बोली। मैले बुझ्न सकिनँ उसको अर्थ के भने कि उसले, सँगै जान पर्दैन भने कि हो, अथवा फरक फरक ट्याक्सी लिन पर्दैन भने कि हो। कस्तो रहस्यमय बोली उसको! एयरपोर्टबाट पहिया ब्याग गुडाउँदै ऊ मेरो पछि आई, म ट्याक्सी छेउ पुग्दा उसले पहिला सोधी, चाणक्यपुरी जाओगे? बैठिए, ट्याक्सीवाला स्मार्ट थियो। उसैले सोधी, हजुर अगाडि बस्ने कि मसँगै पछाडि? सँगसँगै। म अति आत्मीय बनिदिएँ। ट्याक्सीको अवधिभर उसले फेरि उसै गरे। सुनौला केशराशि मेरो दायाँ काँधमा राखिदिए, बायाँ काँधमा उसले आफ्नो चिउँडो अड्याइदिए। ट्याक्सी गुडिरहँदा चाणक्यपुरीको बाटो छोटिरहेको थियो, परन्तु मलाई लाग्यो यो ट्याक्सी यसै गरी गुडिरहोस्, उसको न्यानो स्पर्श सधैँ यस्तै रहोस् र चाणक्यपुरी कहिल्यै नआओस्। यति मायाहरू किन भने कि ऊ, उसको मौन माया अवर्णनीय थियो। उसको मौन स्नेह स्पर्श बुझ्दा ट्याक्सी ड्राइभरले सोच्यो होला, यो जोडी दिल्ली होइन, समुद्र विहार गर्न बम्बई जानुपर्थ्यो। अकबर भवन अगाडि रोकेर पैसा लिएपछि ऊ भनेर गयो, आप लोगों की जोडी सदा सलामत रहे। ड्राइभरले भनेर गएको जोडी शब्दले सायद छोयो उसलाई, प्रतिफलमा एउटा अपूर्व मुस्कान छोडी उसले। ओहो, उसको ओठबाट फुस्केको मुस्कुराहटमा गुलाबका एक एक पत्ता खिलखिलाइरहे चाहिँ लाग्दै थिए। मुटुमा एउटा सुनामी उछाल ल्याइदियो उसको मुस्कानले। के लोग्ने मान्छेलाई पराजित गर्नकै लागि यत्तिको सौन्दर्य एकैसाथ खनाइदिएका हुन् स्त्रीमा ईश्वरले? मेरा अगाडि खडा भएकी त्यस अपरिचिता यौवनाले मेरा मुटुका नसा हल्लाइरहेकी थिए। म निरीह भएर उसको पछाडि लुर्छिन विवश थिए। काठमाडौँदेखि दिल्लीसम्मको यात्रामा उसले एक शब्दमा आफ्नो विशाल परिचय दिएकी थिए, केवल प्रियम्बदा। दक्षिण एसियाली कविगोष्ठीमा प्रेमबदा एक सुन्दर कविता बनेर सहभागीहरूका आँखामा बसिदिए। अटोग्राफ मागे कसैले उसँग, कसैले फोटो खिचाए, उसको सामिप्यता पाउन इच्छुक थिए कविहरू। कोही आफ्ना कवितामा वर्णन गर्न उद्यत थिए। मलाई लागिरह्यो कविता भन्न गएकी होइन ऊ, दिल्लीलाई दिवाना बनाउन गएकी हो। 2 दिनसम्म दिवाना बनिरहे दिल्लीका आत्माहरू, दिल्लीका ताता सासहरू। काठमाडौँ फर्केपछि मेरो निवास शान्तिनगरमा हुन थाल्यो। हामी अबोध प्राणी झैँ निर्दोष प्रेममा थियौँ। म उसलाई छोड्न सक्ने अवस्थामा थिइनँ। ऊ छोडेर जान मिल्ने कहाँ थिए र मेरो मुटुमा बसेकी थिए। उसको सासमा म चलेको थिएँ। मुटुहरूले हामीलाई जोडेका थिए, हृदयहरूले हामीलाई बाँधेका थिए। मेरा एक एक अङ्गमा ऊ समर्पित भएकी थिए, उसका एक एक अङ्गमा म विलीन भइदिएको थिएँ। म उसका एक एक अङ्गको वर्णन गर्न व्यग्र कवि थिएन, म त उसलाई भोग्न आतुर प्रेमी थिएँ। म उसको प्रेममा डुबेको थिएँ, ऊ मेरो मायामा हराएकी थिए। मायाको अत्तल गहिराईमा डुबुल्की मार्यौं 1000 पल्ट। ओहो, संसारका हरेक महापुरुषले दिएका जीवनका परिभाषाहरूभन्दा एक कदम माथि उठेर जिन्दगी जिउन थालेका थियौँ हामी। अस्सी वर्ष काटेका खिमानन्द बाजेले मन्दिरबाट फर्किँदा एउटा बिहानीमा भने, मान्छेले ठिक ठिकैको जिन्दगी जिउनुपर्छ बाबै, ईश्वरभन्दा बढी खुसी हुन थाल्यो भने त कहाँ सह्य हुन्छ र ईश्वरलाई? भगवान माथिको चुनौती वर्जित छ संसारमा, बुझेनौ? कसरी बुझ्नु ईश्वर हिर्सालु हुन्छन् भनेर? तर ईश्वरलाई मन्जुर भएन भने हाम्रो अनन्त खुसी। 7 महिनासम्म कामको सिलसिलामा देश बाहिर रहेँ। जब फर्केँ, 8 महिनाको एक दिन मेरो जीवनको अकल्पनीय दिन बनेर आयो। म सिधै प्रेमबदालाई भेट्न शान्तिनगर पुगेँ। गेट खोलेर भित्र पस्नासाथ छाँगाबाट खसे जस्तै भएँ। आँगनमा छिमेकीहरूको धुइरो थियो, मान्छेहरू भित्र बाहिर गरिरहेका थिए। आइमाईहरू भन्दै थिए, दुःखैमा बित्यो जिन्दगी, दुःखैमा जाने भयो सास। केही युवाहरू गेटबाट निस्कँदै भनिरहेका थिए, यस सहरको एउटा बत्ती निभ्ने भयो यार, शान्तिनगर अब अँध्यारो हुने भयो। भएको चाहिँ के थियो केही बुझ्न सकिनँ मैले। भित्रबाट आउने एउटी बुढी आमैलाई सोधेँ, के भयो आमै, प्रेमबदा सन्चै त छिन्ने? कठै बा, के सन्चो हुन्थ्यो अब, हिजै बिहान ब्रेन हेमरेज भएको, दिमागका सबै नसा फुटिसके अरे, डाक्टरले घर लैजाऊ भनेर अहिले ल्याए सबै मिलेर, अब प्रेमबदा बाँच्दिन बा, यति नै रहेछ उसको लेखा। बुढी आमै आँसु पुछेर गइन्। मेरो गति अगति भयो, टाउकोमा हात लाएर थुचुक्क भुइँमा बसेँ। म मुख सुकेर आयो, घुँडामा हात टेकेर उठेँ। मान्छेहरूको बीचमा पेलिँदै भित्र पसे। प्रेमबदा उही बिस्तारामा उसरी नै लेटेकी थिए, जहाँ मेरा लागि नमेटिने क्षणहरू कोरिएका थिए। मान्छेहरूले घेरेका थिए उसलाई। नाकबाट भलभली रगत बगिरहेको थियो। घाँटीभन्दा माथिको भाग बिरानो भइगएको थियो प्रेमबदाको। आँखाहरू छोपेर उसको अगाडि पुगे। सुनौला केसहरू मुसारिदिए। हात उसको समातेर छातीमा लाए। औँलाहरू उसका ताता थिएनन्। बोली उसको उडी गएको थियो। सागर जस्ता उसका आँखाहरू त्यहाँ थिएनन्। हेर्दा प्रेमबदा हेरिन सक्नुभएकी थिए। ओहो, कति विपरीत बनेर आयो समय। कति विपरीत भइदिएछ आकाश र पृथ्वी पनि। सम्हाल्नु कसरी आफूलाई? सम्झाउनु कसरी यो मन? हिँड्नु कसरी अघि? अब मेरो जिन्दगीको अगाडि अँध्यारै अँध्यारो थियो। मैले उसको कपाल मुसारिरहेँ, हात समाइरहेँ। कठै के गर्न सक्थे र म? पहिला पहिला कतै जाने तर्खर उसले गरिरहेका बेला रोकेर भन्थे, आज होइन प्रिया, भोलि जानु, आज सँगै बसौँ, मलाई नछोड ल। तर आज आज के भनौँ उसले? कसरी भनौँ तिमी यति चाँडै नजाऊ प्रिया? कसरी भनौँ तिमीले आज मर्नु हुँदैन प्रिया? कसरी भनौँ मलाई छोडी नजाऊ? भक्कानो फुटेर आयो, छाती चिरिएर आयो, कुरेलाहरू छुटेर आए। यो कस्तो नियति आइलाग्यो भगवान्! उसको यो महानिर्वाणको यात्रामा चुपचाप सम्मति दिनुपर्ने, कहिल्यै भेट नहुने बिछोडको यो महाप्रस्थान टुलु टुलु हेर्नुपर्ने। तेरो राज्यमा संगति छैन भगवान्, संगति छैन। अनि तेस्रो दिन फूल जस्ती मेरी प्रेमबदाको शरीरलाई उसको सासले छोडिदियो। म टिटलाग्दो भएर टुलु टुलु उसको निष्प्राण शरीरलाई हेरिरहेँ। यही शरीर थियो जसलाई मैले हजारचोटि चुमेको थिएँ, सयौंचोटि छातीमा लगाएको थिएँ, पचासौं पटक अँगालोमा कसेको थिएँ। तर आज त्यही प्यारो शरीर लास बनिदियो। चुम्न लायक रहेन, छातीमा टाँसिने भएन, आँखै अगाडि निरर्थक बनिदियो। म कति निरीह र दयालाग्दो भएको थिएँ त्यस वखत। मान्छेलाई यसरी निरीह र निरुपाय बनाएर ईश्वरले जित्नुको कुनै अर्थ थिएन। मानव चोलामाथि ईश्वरले गरेको यो नसुहाउँदो अन्याय थियो। मान्छेको राज्यमा त ऊ सबैसँग लडेकी थिए। स्वयं आफ्नो लोग्नेको अन्याय र यातना विरुद्ध लडेर अदालतबाट सम्बन्ध विच्छेद गरी स्वतन्त्र बसेकी थिए। तर ईश्वरको राज्यमा यो चरम अन्याय विरुद्ध सुनवाई हुने कतै ठाउँ थिएन। अनि चुपचाप सहेर मेरी फूल जस्ती प्रेमबदालाई बागमतीको छालमा आर्यघाटको किनारमा चितामाथि राखिएको हेर्न विवश थिएँ म। हुरहुर दन्किएको आगोले प्रेमबदाको नौनी जस्तो शरीरलाई जलाउन थाल्यो। आर्यघाटको दायाँ किनारमा अग्निदेवले एउटी देवीको सुकोमल शरीर खरानी पार्दा त्यहाँ प्रेमबदाको शरीर मात्र जलेको थिएन। एक जोर स्वप्निल आँखाहरू जलेका थिए, एक जोर प्यासा ओठहरू जलेका थिए, विषालु आँखाहरूलाई चुनौती दिने एक जोर अग्ला स्तनहरू जलेका थिए, मुटुका ढुकढुकी जलेका थिए, सपनाहरू समाप्त भएका थिए। मलाई एक्लो ठिङ्ग उभ्याएर मेरो संसार खरानी भएको थियो। हेर्दा हेर्दै प्रेमबदा आगोमा डढेर गई, पानीमा बगेर गई र वायुमा बिलाएर गई। अब कहीँ थिएन ऊ यस संसारमा। कापीको पानामा ठिङ्ग उभिएको कंगाल जस्तै म उभिरहेँ आर्यघाटको किनारमा। जानुपर्ने केही थिएन, आउनुपर्ने एक दिन यहीँ थियो। यही सोचेर म चितामाथिबाट उडिरहेको धुवाँ हेर्दै उभिरहेँ आर्यघाटको किनारमा। आर्यघाटबाट फर्केर म कहाँ गएँ वा गइनँ, मैले के गरेँ वा गरिनँ, म पूर्णतः पागल बने या बनिनँ, मैले मानसिक सन्तुलन गुमाएँ वा गुमाइनँ, म विक्षिप्त थिएँ वा थिइनँ, मलाई केही होस रहेन। मलाई थाहा भएको दिन मैले आफूलाई पाटन अस्पतालमा पाएँ। झलमल्ल घाम लागेको बेला उठेर हेर्दा मैले अस्पतालको बेडमा भएको महसुस गरेँ। स्लाइनको बोतलबाट झर्ने पानीका थोपा थोपा हेर्दै जिन्दगीका पलहरू गनेर बस्न थाले। आकाशतिर हेर्दा जुनले जिस्काए चाहिँ लाग्थ्यो, क्षतिजतिर हेर्दा धरती सकिए जस्तो लाग्थ्यो। आँखा अगाडिको रूपमा दुईटा चरा गला मिलाएर बसेको देख्दा मुटु फुटिएर आउँथ्यो। लाग्थ्यो यो संसार अब मेरा लागि होइन, अरूहरूकै लागि हो। यति धेरै बिछोडहरू कसले भोग्न सक्छ र जिन्दगीमा? बिहान सूर्य उदाउँदा बोझिला बनेर आउन थाले दिनहरू, साँझमा सूर्य अस्ताउँदा रित्त लाग्न थाले रातहरू। जिन्दगी जिन्दगी जस्तै रहेन अब। दिनहरू के लिएर आउँथे थाहा हुन छोडेको थियो, रातहरू के दिएर जान्थे चासो लाग्न छोडेको थियो। जिन्दगीप्रतिको उस्तो मोह बाँकी रहेन अब। विरक्त लागेर आयो जिन्दगी, उराट लागेर आयो संसार। न इच्छा रहे कुनै, न चाहना केही। प्रेमबदाको अवसानपछि जिन्दगी जिन्दगी जस्तै रहेन। कसले लगेको थियो अस्पताल मलाई थाहा थिएन, कसले गरिदियो भर्ना त्यो पनि थाहा थिएन, कसले गरिरहेछ हेरचाह त्यो पनि थाहा थिएन। यति थाहा थियो एउटी दयालु नर्स आउँथे बेला बेला, निधार र हात छामेर जान्थे, खाना खानुस् भनेर जान्थे। बस सामाजिक सञ्जाल र पत्र पत्रिकाहरूमा बिरामी भएको खबर पढ्ने गर्थे कहिलेकाहीँ। एउटा कवि मानसिक रोगी भएर अस्पताल भर्ना भएको समाचार सायद ठूलो कुरा थिएन। कविहरू मानसिक रोगी हुन् भन्ने कुरा समाजले मानेकै कुरा थियो। नयाँ कुरा के नै थियो र? यदाकदा स्वास्थ्य लाभका कामनाहरू देख्थे, तर स्वास्थ्य लाभको कामना गर्नेहरूलाई चाहिँ आफ्नै आँखा अगाडि कहिले देखिन। मानसिक स्वस्थता गुमाएपछि शरीर बन्नु के नै रहन्छ र मान्छेको? हाडछालाको परानी न हो, पानीमा भिज्छ, काममा सुक्छ, जाडोमा कठ्याङ्ग्रिन्छ, गर्मीमा पाक्छ, बोकमा गल्छ, तिर्खामा सुकेर जान्छ। हरियो पातबिनाको शिशिरको रुख चाहिँ ठिङ्ग उभिएको जिन्दगीको भर नै के हुन्छ र? आफैसँग अभर हुन थालेपछि बोतलबाट खस्ने स्लाइन पानीका थोपासँगै आफूले फेर्ने सासका सर्काहरू गनिबस्न थाले म। एउटी नर्स थिए, करणिका साक्ये, उसैले अहोरात्र सेवा गरेकी थिए। भन्थे, कविजू निराश नहुनुहोस्, हार नखानुस्, जिन्दगीदेखि तपाईँले धेरै गर्नु छ यो संसारमा। कठै मैले के गर्न बाँकी थियो र संसारमा? जे गर्नु छ त्यो त समयले आफै गर्छ नि। आफैदेखि दया लागेर आयो मलाई। कतिखेर उज्यालो हुन्छ थाहा थिएन, कतिखेर रात हुन्छ प्रवाह थिएन। प्राय जसो च्वास्स घुचिरहने सुईको दुखाइ बाहेक कुनै कुराले पनि छुन सकेको थिएन मलाई। जिउ जीर्ण हुँदै गएको थियो। यो जिन्दगी लगेर चितामा मिल्काइदिउँ जस्तो लाग्थ्यो कुनै बेला। आफ्नो भन्नु कोही थिएन, बाँचिदिनु पनि त कसैका लागि थिएन। अस्पतालका निरस दिनहरू निराशामै बितिरहे। कपडा फेरिदिने कोही थिएन, हातगोडा पुछिदिने कोही थिएन, भोक लागेका बेला खाना ल्याइदिने कोही थिएन। एउटी दयालु करणिका बाहेक मेरो अरू कोही थियो र त्यो अस्पतालमा? जे गरी उसैले गरेकी थिए। यी दिनहरूमा मलाई लागिरह्यो, डौटीको डाँडामा फुरफुर गरिरहने पुतली जस्तो बनेर मन्सर आइदियोस् मेरो सामुन्ने, मेरो आँखा अगाडि बसिदियोस्, राजीपुरमा छोडेर आएकी मेरी सखी आइदियोस्। मलाई आशा लागिरह्यो। सुनेर समाचार कतै मेरो स्कुले साथी भीम आइपुग्ला कि टुप्लुक्क, चित्रबहादुर आउला कि मालती आइदिए हुन्थ्यो। मैले सोचेँ, प्रिया किन बेखबर भई यस्तो अवस्थासँग? सुनेर खबर कतै ऊ त आउली नि भन्ने लागिरह्यो। झुमाले किन चटक्क बिर्से कि होली? उसले अमेरिकामा थाहा पाइन होली र म अस्पतालको सैयामा छरपटाइरहेको समाचार? मेरो याद आएन होला उसलाई? धनगढीका मेरा साथीहरू कहाँ गए यतिका समयसम्म? किन कोही आएन मेरो सामुन्यमा? यस्तो बेला आफ्नाहरूको आशामा प्राण झुन्डिएको हुँदो रहेछ। आउला कि कोही भनेर आशाको त्यान्द्रोमा अल्झिरह्यो मन। च्यालबाट छिर्ने रित्तो घाम बाहेक अरू कसैलाई देखेनन् मेरा आँखाहरूले। हरेक दिन एउटा सूर्य आउँथ्यो, घाम देखाएर जान्थ्यो बस। पल बिते, क्षण बिते, दिन र महिना बिते। धेरै महिनापछि अचानक एउटा नयाँ दृश्य देखा पर्यो आँखामा। हातमा स्लाइन पानीको पाइप र बोतल बोकेर मलाई कसैले डोराउँदै ल्याइरहेको थियो टोयलेटबाट। मेरा आँखामा दुईटा नौजवानहरू देखा परे। अस्पतालको कर्मचारीले हरेक बेडमा रहेका बिरामीहरू देखाउँदै तिनीहरूलाई त्यहाँसम्म ल्याइपुर्याएको थियो। उनीहरूलाई मेरो सामुन्ने ल्याइपुर्याएपछि भन्यो, वहाँ हो। दुईटा नौजवान केटाहरू मेरो मुखमा हेरेर ठम्याउन खोज्दै थिए, हो या होइन भनेर। ऊ चुपचाप उभिरह्यो। उनीहरूले निहालिसकेपछि भन्यो, उहीँ नै हो, होइन? म जाउँ? टाउको हल्लाएर जाऊ भनिदिए उसलाई उनीहरूले। ऊ गएपछि मलाई निर्निमेष हेरिरहे। सायद चिनारी खोज्दै थिए मेरो अनुहारमा। लजालु भनेर सोधे एउटाले, हजुर मानव हो? मैले टाउको तलमाथि गरेर भने, हो। गहिरो सास छोडेर उनीहरू मेरो नजिक आए, पालै पालो खुट्टामा ढोगिदिए। मलाई आश्चर्य लाग्यो। पाखुरा समातेर मेरो दायाँतर्फ बस्यो एउटा केटो, कपाल सुमसुमाएर मेरो सिरान लिएर बस्यो अर्को। मेरो आश्चर्य भावलाई चिर्दै म बोल्नुभन्दा अगाडि बोल्यो, दाजी हजुरले चिन्नु भएन होला, हामी हजुरका भाइहरू हौ, हजुरका काइला काकाका छोरा, ऊ भवानी हो, मेरो नाम चाहिँ भजन। ओहो, म अकल्पनीय क्षणको सामना गरिरहेको थिएँ। म खुसी हौ या दुखी, सोचविहीन भएको थिएँ। कहाँबाट आयो तिमीहरू, कसरी आइपुग्यौ यहाँ? मैले सोधेँ। हजुर बिरामी भएको खबर पत्रिकामा पढ्यौँ। धेरै दिनसम्म त को मानव हो भन्ने कुरा ठम्याउनै सकेनौ। घरमा हजुरको बहुत चर्चा हुन्थ्यो। बाआमाले तिमीहरूको दाजी मानव घरबाट भागेर बेपत्ता भयो भनिरहनुहुन्थ्यो। पत्रिकामा छापिएको मानव भन्ने हाम्रै दाजी हुन् कि भनेर चासो लाग्यो। पत्रिकामा छापिएको फोटो आमालाई देखायौँ। आमाले, हो, तिमीहरूकै दाजी हो भन्नुभयो। बिरामी फोटो देखेर आमा बहुत रुनुभयो। हामीले काठमाडौँ गएर दाजीलाई भेटेर आउँछौँ भनेर आमासँग सल्लाह गऱ्यौँ। आमाले तिमीहरूको दाजीलाई जसरी पनि यहीँ लिएर आउनु भन्नुभयो। अनि हामी दुई भाइ काठमाडौँमा आयौँ। पाटन हस्पिटल सोद्धा सोद्धै यहाँ आइपुग्यौँ। एक सासमा यति कुरा बोलेर मेरो अनुहारमा हेरिरह्यो भजनले। मायालु अनुहार उसको देखेर भित्रैदेखि रुवाई आयो मलाई। कस्तो छ दाजी हजुरलाई अहिले? हजुरलाई ल्याएरै आउनु भन्नुभएको छ आमाले। आँखा त्यसै त्यसै रसाएर आए। मैले हेरिरहेँ दुईटा मायालु अनुहार। उनीहरूको बोलीमा मेरा काइला काकाको प्राण थियो, उनीहरूको हावभावमा मेरो बाजेको जसको थियो, उनीहरूको अनुहारमा अपनत्वको गाढा भाव थियो, उनीहरूको शरीरमा मेरो वंशको रगत र चिनारी थियो, उनीहरूको हृदयमा म प्रतिको प्रेम थियो। यी दुई भाइलाई देखेर मुटु भक्कानिएर आयो। मेरा बाबाका सन्तानहरू यति लामो बाटो पैलाउँदै कसरी आइपुगे यहाँसम्म? वर्षौं पहिले घरबाट भागी हिँडेको आफ्नो परिवारको एउटा सदस्य बिरामी परेको खबर सुन्दा कसरी खोज्दै खोज्दै आइपुगे यहाँसम्म? कति बलियो हुँदो रहेछ ममताको डोरी, कति दिगो हुँदो रहेछ रगतको नाता। मेरा भाइहरू मलाई काँध हाल्न हजार कोसको बाटो छिचोलेर आइपुगेका थिए। म मरिहाले पनि कुकुरको गति मेरो हुने भएन। अब यही सम्झेर धरधरी आँसुका धारा छुटिरहे, हृदय पग्लेर पानी पानी भइरह्यो। आँसु पुछिदिँदै कान्छोले भन्यो, नरुनुहोस् दाजी, हजुरलाई केही हुँदैन, हामी छँदैछौँ नि। हजुरलाई हामी लगेर जान्छौँ। गाउँमा भैँसीको दुध छ, कार्तिकको मह र घिउ छ, आफ्नो बारीको ताजा तरकारी छ, आफ्नै वनको अमला र तेजपत्ता छ, सिकारी बेलो र शिलाजित छ, स्वच्छ हावा र माटोको स्पर्श छ। हजुरलाई उहीँ उपचार गर्छौँ, हामी घर लगेर जान्छौँ दाजु, हजुर नरुनुहोस्। उसका मायालु हातहरू मेरो टाउको मुसारिरहेका थिए। रुमालले आँसु पुछिदियो अर्को भाइले। मलाई मेरो रगतको न्यानो स्पर्श मिलेको थियो, मेरा भाइहरूको माया मिलेको थियो। मलाई यस बेला लाग्यो, साँच्चै के आफ्नो भन्ने को हुँदो रहेछ जीवनमा? मलाई ज जसको प्रतीक्षा थियो ती कोही थिएनन् मेरा अगाडि। यतिका मान्छेहरूको साथमा, यतिका प्रियहरूको प्यारमा, यतिका आफन्तहरूको निकटतामा यति लामो जिन्दगी गुजारिसकेपछि यस घडीमा आएर मलाई लाग्यो, के पाएँ मैले यतिको मान्छेहरूको सङ्गतबाट? जीवनमा सधैँ तिम्रै हुँ भन्ने प्रियहरूको मुस्कानले के दिएर गयो मलाई? बाँच्नुको यो छेउसम्म आइपुग्दा कहाँ गए बैंसमा हात समाउनेहरू, कहाँ हराए हृदयमा बास बस्न आउनेहरू? दुई दिनको रमझम र जादुई रूप देखाएर मोहनी लाउनेहरू कता गए? कता गयो सबै आफ्नै लागिरहने मानव हुल? कता हरायो सधैँ आफ्नै जस्तो देखिने प्रियहरूको जमात? फूलबाट एक एक पत्र छोडिएर गए चाहिँ कता गयो जिन्दगीको मित्र दल? यी सबै कुरा बुझेर यतिका दिनपछि लाग्यो, धेरै मान्छेहरू जिन्दगीमा आफ्ना जस्ता देखिन्छन्, धेरै प्रियहरू आफ्ना जस्ता लाग्छन्, तर थोरै मान्छेहरू भने साँच्चैकै आफ्नै हुन्छन्। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा रामलाल जोशीको उपन्यास सखीको वाचन मैले गरिरहेको छु। अब यसको बाँकी अंश वाचन सुनौ। मेरो अगाडि झोला बोकेर लुरु लुरु हिँडिरहे भाइहरू, उनीहरूका पछाडि त्यही नहरको बाटो धेरै वर्षपछि म हिँड्दै थिएँ। यो त्यही बाटो थियो जसमा मैले आफ्ना बाल्यकालीन पैतालाका छापहरू छोडेर गएको थिएँ। आज धेरै वर्षपछि तिनै छापहरू खोज्दै थिएँ म। धेरै लामो समयपछि मनमा एउटा उत्ताल तरङ्ग र शरीरमा स्फूर्ति भरेर म राजीपुरको बाटोमा लुरु लुरु हिँडिरहेको थिएँ। वर्षौँ पहिले एक दिनमा दुई पटक हिँड्ने त्यो बाटो आज मेरा लागि नयाँ भएको थियो। मलाई फेरि बुर्र उडेर उही सिमलको रूपमा बसेको हरियो चरालाई हेर्न मन लाग्यो। जुन बेला म बिहानको कक्षा सकेर हातमा किताब च्यापी खरी धुपमा पसिना पुस्दै त्यही धुलाम्बे बाटोमा हिँडिरहेको हुन्थेँ, आज मलाई त्यही बाल्य संसारमा फर्किन मन लाग्यो। नहरको ढिकै ढिक हिँडेर घर पुग्ने बेलासम्म मैले देखेँ म हिँड्ने बाटो उस्तै थियो। बाटोको छेउहरूमा रहेको डोडीको झार उस्तै थियो, सिमलको रुख उस्तै थियो, नहरमा बग्ने सङ्ग्लो पानी उस्तै थियो, परन्तु नहरको पानीमा पैँसीलाई आहाल बसाएर मेरै बाटो हेरिबस्ने मेरा बाजे त्यहाँ थिएनन्। उहिले म स्कुलबाट फर्किँदा नहरमाथिको पुलमा उभिएर मलाई पर्खिरहने मेरी सखी त्यहाँ थिएन। ठ्याक्कै म स्कुलबाट पुग्ने बेला भान्सामा केही न केही पकाइरहने मेरी बजै त्यहाँ थिएनन्। आँगनको बेन्चीमा उपरखुट्टी लाएर बस्ने मेरा काइला काका त्यहाँ थिएनन्। रङ्गीन सारी लाएर साँझ पख एक हातको पाली बनाई पश्चिमको सूर्यलाई हेरिरहने हँसिली र जोबना काइली काकी उस्तै रूपमा त्यहाँ थिएनन्। बरु जिङ्रिङ्ग सेता कपाल र सुकेको शरीर भएकी श्वेताम्बरा काइली काकी आँगनमा कालका दिन गनी बसेकी थिइन्। मलाई देख्न साथ उनका आँखा भरिए। समीपमा गएर खुट्टामा ढोग्न झुक्दै थिए, उठेर गमलङ्ग अँगालो हालिन्, छातीमा कसेर घुवाँ घुवाँ रुन थालिन्। मेरो मन भक्कानिएर आयो, आँखा पिल पिल भए, दुईटा हात टाउकोमा राखेर सेता उनका कपाल मुसारिदिए। रुँदै रुँदै काइली काकीले भनिन्, यत्रो वर्षसम्म कहाँ बिताएको थिस्बा, किन यसरी बेपत्ता भएर बसिस्? तेरा बाजे तेरै चिन्तामा बरबराउँदै जानुभयो, बजै तेरै नाम लिएर जानुभयो, तेरै शोकमा तेरा काइला काका बित्नुभयो, तेरै यादमा किस्मती पागल भएर यो ठाउँ छोडी, त मात्र यति निष्ठुरी किन भइदिस्? किन हामीलाई चटक्क बिर्सिस्? किन सबैलाई तडपिएर मारिस् बा? त यस्तो किन भइस्? बाटोमा भाइहरूको मुखबाट सुन्दा यति चोट परेको थिएन, परन्तु अब राजीपुरमै आएर सुने मेरो दशा बेहाल भएर आयो। यहाँ मेरा बाजे थिएनन्, बजै थिएनन्, मेरी सखी पनि थिएन। मलाई लाग्यो अब मेरो कोही छैन राजीपुरमा, म छाँगाबाट खसे चाहिँ भए। देउता जस्ता मेरा बाजे कहाँ गए, बजै कहाँ गइन्, कहाँ गई मेरी सखी, काइला काका कता गए? कठै यतिका वर्षपछि सर्वस्व गुमाएर किन आइपुगेँ म राजीपुरमा? कहाँ गएको थिएँ भनेर जवाफ दियो म काइली काकीलाई, कसरी सोचौँ, कसरी भयो यस्तो हालत भनेर। मेरो धरती काँप्न थाल्यो, संसार अँध्यारो भयो, कालीमा आएर भरियो मेरो आँखामा। समयको खेल थियो, नियतिको कुरा थियो, म के भन्न सक्थेँ र? यति भने, नरुनुस् काकी, अब म आइहालेँ, म छँदैछु। भन्न त भने काइली काकीलाई नरुनुस्, तर उल्टै मलाई भक्कानो छुटेर आयो, हिक्क हिक्क आइरह्यो भित्रैबाट। मेरा आँखामा मेरा बाजेको तस्विर ताजा बनेर रेग्न थाल्यो। मलाई मेरा बाजेले राजीपुर लिएर गएको दृश्य सम्झिएँ, तिकुनिया घुमाएको याद ताजा बनेर आयो, मुडा गाउँमा मेरा बाजेले खिर पकाई खुवाएको याद ताजा बनेर आयो, स्कुलबाट म जहिल्यै फर्किँदा बाजेले कति पढेर आइस भनेर नहरको ढिकमा सोधेको दृश्य सजीव बनेर आँखामा उभियो। अब को थियो र मलाई त्यसरी सोध्ने? बजैले मेरो टाउको मुसारेको सम्झना आयो, मेरा काइला काकाले खै माना बचै आएन भनेर सोधेको याद आयो, नहरको ढिकैमा सधैँ मलाई कुरिरहने सखीको यादले घरिघरि रुवाउन थाल्यो। अरे भगवान्, मैले किन गुमाएँ ती मायालु आत्माहरू, किन छोडेँ मेरा प्रियजनहरूलाई? अब म कहाँ पाऊँ मेरा बाजे बजेलाई? कहाँ गएर मेरो बाजेको अगाडि बसौँ म? कहाँ गएर मेरी बजैको काखमा निदाउँ? कहाँ गएर मेरा काइला काकाको हात समाऊ? मेरी सखीलाई गलामा लगाऊ कहाँ गएर? कठै म फर्केर आउने बेलासम्म सबै सबै मेरो हातबाट फुत्केर गइसकेछ भगवान्। मेरो संसार रित्तो भइसकेपछि पो म राजीपुर फर्केछु कठै। थुचुक्क बसे काइली काकीको समीपमा, धेरै बेरसम्म टाउको मुसारिरहेन् उनले, चिउँडो मुसारिरहेन्, चिउँडोको माया सोहोर्दै हातमा मुवाई खाएर भनिन्, कठै बात, तँलाई कहिले देखौँ, कहाँ देखौँ भएर मन तडपिरहेको थियो, तँलाई देख्न नपारे मर्छु कि जस्तो लागिरहेको थियो, धन्य मेरो भगवान्ले मेरो पुकार सुन्यो, तेरा भाइहरूले बेपत्ता भएको आफ्नो दाजीलाई धन्य यसरी खोजेर ल्याए, अब मेरो सास सजिलै जाने भयो बा, मेरो आत्माले शान्ति पाउने भयो। मेरो मन झन भक्कानिएर आयो, आँखा भरिएर आए, फेरि बोल्दा बोल्दै फेरि टाउको मुसारेर रुन थालिन् काइली काकी। आँगनमा उभिएर हेरिरहे भाइहरूले आमा छोराको चिर वियोग पछिको यो कारुणिक मिलन। अँधेरो हुने बेला खुइया सुस्केर छोड्दै उठिन् काइली काकी, भनिन्, जा बा, नलकामा हातखुट्टा धोएर बस, भोक लागे बेला म खाना पकाउँछु। हातखुट्टा पखाल्न नलकामा पुग्दा नलकामा सखीका यादहरू छुटेका थिए। यो त्यही नलका थियो जहाँ अघि जस्तै साँझमा ऊ टुक्रुक्क बसेर भाँडा माझ्थे, म नलका चलाइदिन्थेँ, नलकाबाट थोरै पानी हातमा लिएर उसको मुखमा छ्यापिदिन्थे, ऊ चिच्याएर भन्थे, नफाल्न कुत्ता, मलाई जाडो लाग्छ। कठै आज यो नलकामा कोही थिएन त्यसो भन्ने। मुख पखाल्नलाई नलकाको जति पानी हातमा लिएँ त्यति नै आँसु आँखाबाट खस्न थाले। आँसु चुइएका आँखा त नलकाको पानीले पखाले, तर याद कसै गरी पनि यादहरू पखाल्न सकिएन। म यादहरूको भुमरीमा आइपुगेको थिएँ, हातमुख धोएर आँगनमा उभिएँ, परेवाहरू गुँडमा फर्किन थालेका थिए, यात्रुहरू सडकमा साइकल पेल्न थालेका थिए, झमक्क पर्न थालेको साँझमा घर फर्किन सबैलाई हतार हुँदो, उस बेला यस्तै साँझमा बजे आँगनमा उभिएर उत्तरतर्फ हेरिरहनुहुन्थ्यो। बाजे अंगालोमा पराल च्यापेर भैँसी दुहुन गोठमा छिर्नुहुन्थ्यो। देखेँ भैँसी बस्ने गोठ उस्तै थियो, तर मेरा बाजेका भैँसीहरू त्यहाँ थिएनन्, गाईहरू त्यहाँ थिएनन्। उजाड भएर गोठ रित्तो थियो। गोठसँगै जोडिएका बुक्राहरू उस्तै थिए, तर बुक्रामा बस्ने बड्कु र खड्गुहरू त्यहाँ थिएनन्। नहरको ढिकमा खण्डहर जस्तो भएको एउटा उजाड घर टिठाउँदो भएर मेरो अगाडि उभिएको थियो। साँझको खाना खाएपछि राति अबेरसम्म काहीँले काकीले दुःखहरूको गाँठो खोलिरहेन्। अघि रातमा त भागेर गएपछि आधी रातमा तेरै खोजीमा बाजे यत्रातत्र भौँतारिरहनुभयो। तेरै यादमा किस्मती पागल बनी हरेक साँझ बजै नहरको ढिकमा गएर तेरै बाटो हेर्नुहुन्थ्यो। साइकल कुदाएर तेरा काइला काका तिकुनियासम्म तँलाई खोज्न जानुभयो। कतै नभेटेपछि कुनै दिन त आउला नि भनेर बाजेले चित्त बुझाउनुभयो। अन्तिम अवस्थासम्म पनि बाजेले तेरै याद गर्नुभयो। बाजे बजे गएपछि केही वर्ष किस्मती यो घरको सहारा बनी। जवान भएकी केटी घरमा कति पालिराख्नु भनेर तेरा काइला काकाले पृथ्वीपुरको हर्कबहादुर कठायतसँग उसको बिहे गरिदिए। किस्मतीको बिहे गरेकै दोस्रो वर्ष तेरा काका बिते। तीनवटा सन्तान जन्माएर पाँच वर्षपछि हर्क कठायत पनि बित्यो बिचरा। त्यसपछि नाबालक बालबच्चा काखमा च्यापेर किस्मती कता बेपत्ता भई कता। एकचोटि पनि फर्केर आइन यो घरमा। आजसम्म पनि त्यसको अत्तोपत्तो छैन। त्यसको त धेरै माया लाग्छ बा, एकचोटि मुख देखाउन पनि आइन राड। यी कुराहरूले मन पागल भएर आयो। फेरि मलाई सम्झेर कति तडपेको थियो होला मेरो बाजेको आत्मा, कति तडपेकी हुँदियो सखी। मनमा गाँठो परेर आयो, दुःखको गाँठो खोलिरहन् फेरि काइली काकीले। मान्छेको दिन दशा लागेपछि कसको के लाग्छ र बाबै, के थिएन हामीसँग? गोठमा गाई भैँसी थिए, गाडी र लहरू थियो, तीन हल गोरु थिए, नोकर चाकर थिए, काम गर्ने नोकर्नी थिए, साँझपख कुन्टामा आगो बालेर घर उज्यालो गर्ने सासु ससुरा थिए, सारा मान्छेलाई टेको दिने तेरा काइला काका थिए, पहाड़बाट आउनेहरूको बास यही घरमा हुन्थ्यो, पाहुनाहरू कुनै दिन खाली हुन्थेनन्, दिनमा चार पाँच बाहा त चिया मात्रै पाक्थ्यो, आफ्ना भन्नेहरू को आउँथेनन् र हाम्रो घरमा नआएको र नखाएको मान्छे को थियो र? कोही थिएन। तर बाबु, मान्छेको दिन बिग्रन कति पो समय लाग्दो रहेछ र? हेर्दा हेर्दै आज यो कति भयो हाम्रो, पुष महिनाको उजाड रुख जस्तो भयो यो घरको अवस्था। काइली काकीले आगो ठोस्दै अँगेनामा आँसु चुहाइरहेन्। मैले आफ्नै आँखा अगाडि देखेँ एउटा उजाड अवस्था। के भनेर सम्झाउँ उनलाई, कसरी भनौँ? नरौ काकी, मेरा आँसु आफै खसिरहेका थिए। राति अबेरतिर भाइले ओसारको कोठामा बिस्तारा लगाइदियो। सिरान्ने र अम्खुरामा पानी राखिदियो। यो त्यही कोठा थियो जहाँ अघि सखी र मेरो जिन्दगी जोडिएको थियो। कोठामा पस्नासाथ मेरो आँखामा सखी उभिएर आई। ती दिनका दृश्यहरू आँखामा फनफनी नाच्न थाले। त्यसबेला दिनहरू पराया भए पनि रातहरू आफ्ना थिए। उही ओसारको कोठामा दिनभर कहाँ कहाँ उजाडिएर आएका हृदयहरू रसाउँथे, कहाँ कहाँ दुखेर आएका खुट्टाहरू सुस्ताउँथे, कहाँ कहाँ बाँचेर आएका मनहरू पलाउँथे। त्यही ओसारको न्यानो कोठामा सखी र मेरा कलिला मनहरू बरपिपलको लहर चाहिँ एकअर्कामा बेरिएर अभिन्न भएका थिए। यो त्यही खाट थियो जसमा सखी मेरो लागि बिस्तारा लगाइदिन्थे र कहिलेकाहीँ म सुत्नु अघि जिस्केर आफै पल्टिदिन्थे। यो त्यही अम्खोरा थियो जसमा पानी भरेर ऊ मेरो सिरानेर राखिदिन्थे। यतिका वर्षपछि समयले एक्लो बनाएर किन फर्कायो मलाई? फर्किनु नै थियो भने मेरो संसार उजाड हुनु अघि किन फर्केर आइन म राजीपुरमा? बिहान बिस्तराबाट उठ्दा टेबलमा चिया राखेर कान्छो भाइ उभिएको थियो मेरो सामुन्ने। भान्साबाट काइली काकी कराइन्, दबाई खानालाई तातो पानी लिएर जा, चाह खाएर मात्रै दबाई खा भन् तेरो दाजीलाई। भाइले तातो पानी ल्याएर आयो। म फेरि बिस्तारामै पल्टिएँ। घाम लागेपछि फेरि भनिन् काइली काकीले, उठ बा, अब घाममा गएर बस, एकछिन बिहानको सुनौलो घाम ताप्नुपर्छ, रोगव्याधि सन्च हुन्छ, अनि पछि हड धोएर घाममै बसेस्, तेरो तालुमा तेल हालिदिउँला, पहाडको वर्षालेको तेलले सर्दी हट्छ, दिउँसो घाममा बसेर हातखुट्टामा मालिस गर्देला तेरो भाइले, जिउ फुर्तिलो हुन्छ, उठ बा उठ। भान्सामा झ्वाइया आवाज दिएर फेरि भनिन्, आज तँलाई मनपर्ने गहतानी डुब्का पकाएकी छु, घाममा बसेर मजाले डुब्का भात खालास, उठ बा अब अल्छी नगर। कठै मलाई लाग्यो मेरो तालुमा तेल तताएर हालिदिने मेरी आमाको काखमा आएको छु आज म, मलाई गहतानी डुब्का भात पकाएर खुवाउने मेरी आमाको कोखिलामा बस्न आएको छु म आज। यस्तो माया कहिले पाएर मैले? मेरा आँखा भरिएर आए। वर्षौंपछि आज त्यही नलकामा बेसरी मैल उकासेर नुहाएँ, जहाँ अघि मेरी सखी पिठ्यौँको मैल निकालिदिन्थे। अस्पतालमा गनाएका लुगाहरू काहीँले काकीले धोएर त्यही बारमा सुकाइदिन्, जहाँ अघि सखी त्यसरी नै सुकाइदिन्थे। मलाई नहरको ढिकमा गएर रुन मन लाग्यो। कहाँ गई मेरी सखी, कहाँ गए मेरा बाजे बजै, कहाँ गयो मेरो स्वर्णिम जिन्दगी। ओसारको घाम लिएर गुन्द्री लगाएर काहीँले काकीले गह तानी डुब्काएर भात ल्याइदिन्। उहिले ती दिनहरूमा बाजेले पकाएको आलु र गोबीको तरकारी अचाक्ले स्वादिलो हुन्थ्यो। यतिका वर्षपछि काहीँले काकीले आज फेरि त्यस्तै तरकारी राखिदिन्। धेरै वर्षपछि आज म घरको खाना खाँदै थिएँ। काहीँले काकीले डुब्का थपिरहेन्, मैले खाइरहेँ। पेट अगाइसक्दा पनि मुख अगाएन। डुब्का भात थप्दै भनिन्, गाईको पुरानो घिउ हालिदिन्छु पख, यसले शरीरमा ताकत आउँछ। खाना नखाएर तेरो जिउ सुकिसक्यो, के को चिन्तामा परेका छस् त? खा बाबै, खाना खाएरै परानी बन्ने यस उमेरमा पनि खाना नखाए कहिले खान्छस्? अब केही पिर नहर, म छँदैछु। तेरा पछाडि लक्ष्मण जस्ता भाइहरू छँदैछन्, केही सुर्ता नहर बाबै, मजाले खाना खाने हर। खाना खाएर दिउँसोको घाममा पल्टिएको थिएँ। सानो बालकका तालुमा हाले झैँ मेथी फुराएको तेल ल्याएर हालिदिएन काहीँले काकीले। सानो बिरामी बालखलाई एउटी आमाले दिने वात्सल्य प्रेम मेरा उप जर्खन्याइरहेन्। शरीरभरि तोरीको तेल लगाएर दिनभर म त्यहाँ पल्टिरहेँ, जहाँ मेरा बाजे अघि पश्चिमको सूर्यलाई पारिलो पार्दै परालको खातमा पल्टिनुहुन्थ्यो। म स्कुलबाट फर्किँदा पराली खातमा अडेस लाएर भन्नुहुन्थ्यो, जहाँ पहिले भात खा अनि पछि खेल्लास। कठै त्यो शब्द हजारपल्ट मेरा कानमा गुन्जियो। अब कसले भनिदियोस् त्यस्तो? घाममा पल्टेर म आफ्ना तिनै दिनहरू सम्झिरहेँ। काहीँले काकीले भनिन्, दबाई खाएर आराम गर्बा, आफ्नो परानीको त ख्याल गर्न, ट्याम ट्याममा दबाई खाने कुरा होस् गर है। तातो पानी ल्याएर राखिदिन्, दिनभर मेरो खातिरदारी गर्दै रहेन उनी। सूर्य पश्चिम ढल्किन थाल्दा भनिन्, तँलाई भोक लाग्यो होला, आइज रोटी खान, म रोटी पकाउँछु। खाजा खाएर एकछिन नहरको पुलमाथि टलिन जाँदा आँगनबाटै कराइन्, दबाई खाने बेला अब तेरो, खाइस् कि नाइन्? सूर्य पश्चिमको कुनामा पुगेपछि साँझतिर भित्रैबाट ठूलो स्वरले बोलाइन् काहीँले काकीले, अब टाउकोमा शीत पर्ने बेला अब चिसोमा नबस, यहाँ आगो बालिदिएकी छु, आइज भित्रै बस। अघिनानेर बसेर आफ्ना हात खुट्टा सेका, शत्रु र रोगलाई कहिल्यै सानो ठान्नुहुन्न बुझिस्? कुरुक्क म भित्र पसे, अघिनानेर बसेर चिसा हात खुट्टा सेकाउन थाले। पिठो मुस्दै काहीँले काकी दुखेसो गर्न थालिन्, उहिले तेरा काका हुँदा मान्छेहरू आएका आई हुन्थे, मान्छेहरू आएपछि घर कति स्वादिलो हुन्थ्यो, अचेल त यो घर मसान घाट जस्तो भएको बाबै, कोही फर्केर हेर्दैन, आफ्नो भन्ने त कोही पनि रहेनछ यो जिन्दगीमा। एकछिन सुकसुक गरेर लामो सास तानिन्, फेरि के सम्झेर भनिन्, यस्तै हो बाबु जिन्दगीको खेल, कोसँग गुनासो गरेर के हुन्छ र? कुरा गर्दा गर्दै बिर्सेको कुरा सम्झेर बोलिन्, ए त्यो टोप त्यहाँ चुलोमा बसाल त पानी तताउनु पर्यो, मैले तातो पानी नै खानुपर्छ, चिसो पानी खाने नहरेस् बुझिनस्? दिनभर कता कता घुमेर साँझमा टुप्लुक्क आइपुगे भाइहरू, यो उमेरै त्यस्तै हो। आकाशमा उड्ने चङ्गा झैँ कहाँ कहाँ उड्छ मन लाग्छ यो उमेरमा। घरि फूलमा उड्ने पुत्रीलाई छोप्दै उड्न मन लाग्छ, घरि आकाशमा चरालाई गुल्ली ताक्दै दौडिन मन लाग्छ। आगोको छेउमा मसँग टाँसिएर बस्दै कान्छो भाइले भन्यो, दाजी तपाईँ दिनभर कति घरमा मात्रै बसिराख्नुहुन्छ, भोलिदेखि हामीसँग घुम्न हिँड्नुहोस्, घुम्दा स्फूर्ति भरिन्छ दिमागमा। त ज्यादा नकरा, जा हातगोडा धोएर बस, कता कता गुकुल चाहिँ हिँडिया होलास्, जा। काहीँले काकी झर्किन्, उसले भन्यो, भोकले पेट जलिसक्यो, खाना दिनुहोस् चाँडो। काहीँले काकी फेरि दिक्काइन्, ज्यादा नकरा त, मान्छेले लगाएको खेती त कुरेर बस्छन् भने त पाक्न लागेको थाल रोटी कुर्न सक्दैनस्? श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको 14 श्रृङ्खला आज 275 पृष्ठमा ल्याएर मैले रोकेको छु। सखीको वाचन अर्को साता योभन्दा अगाडिको भागमा अगाडिको पृष्ठको गर्नेछु। तबसम्मको लागि प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे श्रुति सम्वेगबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
De re din tanare